यो रेडियो नेपाल हो। बिहान 7 बजेको समाचारमा स्वागत छ। म प्रवीण पोखरेल। शुरूमा प्रमुख समाचार। प्रतिनिधि सभा विघटन सम्बन्धी मुद्दामा आजदेखि सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनवाई हुने। मन्त्री परिषद पुनर्गठनका विषयमा परेको रिटमा सर्वोच्चद्वारा सरकारका नाममा कारण देखाव आदेश जारी। कोरोनाको उपचार शुल्क सरकारले तोके भन्दा बढ़ी लिने स्वास्थ्य संस्थामाथि उजुरी गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुरोध। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीलाई प्रदेशसभामा विश्वासको मत प्राप्त। गण्डकी प्रदेशका मुख्यमन्त्रीले भोलि विश्वासको मत लिनुहुँदै। अबदेखि साना वैदेशिक लगानीका लागि केन्द्रीय ब्यांकबाट स्वीकृति लिनु नपर्ने र विश्व स्वास्थ्य संगठनद्वारा बढ़ी मूल्य तिरेर खोप खरिद नगर्न विश्व समुदायलाई आग्रह। सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रतिनिधि सभा विघटन सम्बन्धी मुद्दाको सुनवाई आज हुने भएको छ। प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराको स्वास्थ्यमा सोमबार समस्या देखिएपछि सुनवाई सारिएको हो। प्रधान न्यायाधीश राणासहित वरिष्ठ न्यायाधीश दीपक कुमार कार्की, मीरा खड्का, ईश्वर प्रसाद खतिवड़ा र डाक्टर आनन्द मोहन भट्टराईको संवैधानिक इजलास आइतबार गठन गरी सुनवाई शुरू गरेर हेर्दा हेर्दैमा सोमबारका लागि राखिएको थियो। प्रधान न्यायाधीश राणाको स्वास्थ्यमा समस्या आएपछि सुनवाई आजका लागि तय भएको सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलले जानकारी दिनुभयो। सर्वोच्च अदालतले मन्त्री परिषद पुनर्गठनका विषयमा परेको रिट निवेदनमा 15 दिनभित्र लिखित जवाब पेश गर्न सरकारका नाममा आदेश जारी गरेको छ। न्यायाधीश ईश्वर प्रसाद खतिवड़ाको एकल इजलासले कारण देखाव आदेश जारी गर्दै सो सम्बन्धी लिखित जवाब माग गरेको हो। इजलासले सो विषयमा थप छलफलका लागि दुवै पक्षलाई आगामी असार 8 गते बोलाउने आदेश समेत गरेको छ। राष्ट्रपति कार्यालय, प्रधानमन्त्री केपी शर्मा ओली लगायतलाई विपक्षी बनाई वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता कञ्चन कृष्ण न्यौपाने सहित 6 जनाले उक्त विषयमा रिट निवेदन दायर गर्नुभएको थियो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोविड 19 को उपचार शुल्क सरकारले तोके भन्दा बढ़ी लिने स्वास्थ्य संस्थामाथि उजुरी गर्न अनुरोध गरेको छ। मन्त्रालयले कोरोना उपचारका क्रममा सरकारले तोकेको भन्दा बढ़ी शुल्क लिएको पाइएमा त्यस्ता स्वास्थ्य संस्थामाथि मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, प्रदेशका सामाजिक विकास मन्त्रालय, जिल्ला प्रशासन कार्यालय र स्थानीय तहमा उजुरी गर्न अनुरोध गरेको छ। मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले सरकारले तोकेको भन्दा बढ़ी शुल्क लिने गरेको जनगुनासो आएकाले उजुरी गर्न अनुरोध गरिएको बताउनुभयो। उहाँले उजुरीका आधारमा त्यस्ता संस्थालाई नियमअनुसार कार्यवाही गरिने पनि बताउनुभयो। सरकारले संक्रमितको उपचार व्यवस्थापनका लागि सामान्य बिरामीलाई प्रतिदिन 3,500, मध्यम बिरामीका लागि प्रतिदिन 7,000 र गम्भीर प्रकृतिका बिरामीलाई प्रतिदिन 15,000 रूपियाँ तोकेको छ। नेपालमा हिजो थप 5,153 जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 12,065 नमूनाको पीसीआर विधिबाट परीक्षण गर्दा 3,870 जना तथा 5,611 नमूनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा 1,283 जना गरी जम्मा 15,153 जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। गत 24 घण्टामा 6,570 जना कोरोना संक्रमणबाट मुक्त भएको हिजो स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो। यो सँगै कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या 5,04,530 पुगेको छ। नेपालमा कोरोना भाइरसबाट मुक्त हुने दर 84.7% रहेको पनि मन्त्रालयले जनाएको छ। हिजो कोरोना संक्रमणबाट 108 जनाको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या 8,098 पुगेको पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 60-64 वर्ष उमेर समूहका नागरिकलाई कोरोना विरूद्धको खोप लगाउन शुरू गरिएको छ। चीन सरकारले अनुदानमा दिएको भेरोसेल खोप काठमाडौँ उपत्यकामा 60-64 र उपत्यका बाहिर 62-64 वर्ष उमेर समूहका व्यक्तिलाई लगाउन थालिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। खोप लगाउन जाँदा नागरिकता वा उमेर खुल्ने कुनै पनि सरकारी कागजपत्र वा वडा कार्यालयले दिएको सिफारिश साथमा लैजान पनि मन्त्रालयले अनुरोध गरेको छ। मन्त्रालयले यसपटक खोपको दोस्रो मात्रा सुनिश्चित गरेर पहिलो मात्रा दिएको जनाएको छ। चीन सरकारले नेपाललाई 10 लाख मात्रा खोप अनुदानमा दिएको हो। नेकपा एमाले चिनिया कम्युनिष्ट पार्टीबाट कोविड 19 नियन्त्रण र रोकथामका लागि प्राप्त स्वास्थ्य सामग्री हिजो नेपाल सरकारलाई हस्तान्तरण गरेको छ। एमालेका महासचिव ईश्वर पोखरेलले पार्टीको केन्द्रीय कार्यालय थापाथलीमा आयोजित कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङलाई ती सामग्री हस्तान्तरण गर्नुभएको हो। एमालेका प्रवक्ता प्रदीप कुमार गेवालीले जारी गर्नुभएको विज्ञप्तिमा अक्सिजन कन्सन्ट्रेटर 30 थान र N95 मास्क 1,00,000 थान लगायतका सामग्री हस्तान्तरण गरिएको जनाइएको छ। कोविड 19 महामारी विरूद्ध लड्न जर्मनी सरकारले नेपाल सरकारलाई स्वास्थ्य उपकरण तथा सामग्री प्रदान गरेको छ। नेपालका लागि जर्मनीका राजदूत रोलाण्ड सेफरले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हिजो आयोजित कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङलाई 62 भेन्टिलेटर सहित स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ। स्वास्थ्य उपकरण लगायत सामग्री प्रदान गरेकोमा नेपाली जनता र नेपाल सरकारका तर्फबाट मन्त्री तामाङले जर्मन नागरिक र सरकारप्रति कृतज्ञता ज्ञापन गर्नुभयो। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत प्राप्त गर्नुभएको छ। प्रदेशसभाको हिजोको बैठकमा मुख्यमन्त्री भट्टका पक्षमा 30 मत खसेको थियो। बैठकमा सभामुख अर्जुन शाहले उक्त मत प्रदेशसभामा तत्काल उपस्थित सदस्यको बहुमत भएको घोषणा गर्नुभयो। प्रदेशसभामा कुल 52 सदस्य मध्ये पक्षमा 30 र विपक्षमा 9 मत खसेको थियो भने मतदान प्रक्रियामा सहभागी नहुने सदस्यको संख्या 12 रहेको बैठकमा सभामुख शाहले जानकारी दिनुभयो। नेपाली कांग्रेस संसदीय दलको हिजो बसेको बैठकले मुख्यमन्त्री भट्ट नेतृत्वकै सरकारलाई समर्थन गर्ने निर्णय गरेको थियो। उता गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरूङले भोलि विश्वासको मत लिनुहुने भएको छ। प्रदेशसभामा ठूलो दलको नेताको हैसियतले वैशाख 29 मुख्यमन्त्रीमा नियुक्त हुनुभएका उहाँले एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार विश्वासको मत लिने प्रस्ताव संसद सचिवालयमा दर्ता भएको छ। लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष 2078-79 नीति तथा कार्यक्रम पेश गरेको छ। प्रदेश प्रमुख धर्मनाथ यादवले हिजो सरकारको नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गर्नुभएको हो। कोरोना महामारीले प्रभावित अर्थतन्त्रलाई माथि उकास्ने गरी सरकारले स्वास्थ्य कृषि र रोजगारीलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम ल्याएको जनाएको छ। प्रदेश प्रमुख यादवले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुँदै कोरोना संक्रमणका कारण धर्मरायको अर्थतन्त्रलाई चलायमान बनाउन र नागरिकको जीवनस्तर उठाउने गरी नीति तथा कार्यक्रम आएको बताउनुभयो। बागमती प्रदेश प्रमुख विष्णु प्रसाद प्रसाईले प्रदेशसभाको भोलि अपरान्ह 3 बस्ने 8 अधिवेशनमा प्रदेश सरकारको आगामी आर्थिक वर्ष 2078-79 लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुने भएको छ। मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयमा मुख्यमन्त्री डोरमणी पौडेलको अध्यक्षतामा हिजो बसेको बैठकले सरकारको नीति तथा कार्यक्रमलाई सार्वजनिकीकरण गर्न प्रदेश प्रमुखलाई सिफारिश भए बमोजिम कार्यक्रम तय भएको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले बताउनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब एकैछिन विज्ञापन।
सुरेश, के छ खबर? कहाँ छौ?
मेरो सब ठिक छ यार, अफिसमा छु।
अनि घर तयार भयो तिम्रो?
घर त तयार भयो यार। अब घरमा इन्टरनेट, टेलिभिजन लाइन अनि टेलिफोन नम्बर पनि लिनु थियो। अब तिमी नै छौ यहाँ नेपालमा पाइने सुविधाको बारेमा जानकार भएको। म त 15 भयो यार देशबाट टाढा भएको। सजेस्ट गर न यार, कुन राम्रो होला?
ए, इन्टरनेट, टेलिभिजन लाइन र टेलिफोन सेवाका लागि हो भने आँखा चिम्लेर नेपाल टेलिकमको फाइबर टु द होम FTTH सेवा लिइहाल। तिमीलाई चाहिएको सबै सुविधा नेपाल टेलिकममा पाउँछौ। ढुक्क भएर लिँदा हुन्छ।
ल, गजब भएछ। मलाई चाहिएको सबै सुविधा एउटै फाइबरबाट पाउने भएपछि। थ्याङ्क यू यार।
थ्याङ्क यू मलाई भन्दा नेपाल टेलिकमलाई भन। जनतालाई निरन्तर सेवा दिँदै आएको छ
नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
कोरोनाले संक्रमित भइरहेको जिल्ला जिल्लामा धेरै राम्रा राम्रा साथीहरू गुमाएको पीडामा चाहिँ हामीले युवा अभियानले कम्तीमा आउने दिनहरूमा चाहिँ जिल्लामा चाहिँ उपचार गर्नुको भएको कारणलाई मृत्युवरण गर्नुपर्ने अवस्था अनुभव होस् भन्ने गरेको
उहाँ हुनुहुन्छ। इलामेलीहरूको
समाचारमा पुनः स्वागत छ। अब बाँकी समाचार। यसअघि प्रसारित समाचारमा सुदूरपश्चिम प्रदेशका सभामुख अर्जुन थापा हुनुपर्नेमा अन्यथा भएकोमा सच्याइएको छ। अब अन्य बाँकी समाचार। उपप्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले बजेटमा उल्लेखित सबै कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयन गरिने बताउनु भएको छ। अर्थ मन्त्रालयमा हिजो अनिराशिव्यू नेपालको ध्यानाकर्षण पत्र बुझ्नुहुँदै उपप्रधान तथा अर्थमन्त्री पौडेलले साउन 1 बजेट कार्यान्वयनलाई द्रुत गतिमा अघि बढ़ाउन आवश्यक पर्ने कार्यविधि चालू आर्थिक वर्षको असार मसान्तभित्र तयार गरिसक्ने जानकारी दिनुभयो। उहाँले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालयहरू पनि तयारीको चरणमा रहेको र अर्थ मन्त्रालयले पनि बजेट कार्यान्वयनका लागि गृह कार्य शुरू गरिसकेको बताउनुभयो। उपप्रधान तथा अर्थमन्त्री पौडेलले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत देशभरका सामुदायिक विद्यालय र क्याम्पसहरूको पूर्वाधार 3 वर्षभित्र निर्माण गरिसक्ने र आगामी आर्थिक वर्षमा 1500 सामुदायिक विद्यालय र क्याम्पसको पूर्वाधार निर्माण प्रारम्भ गरिने जानकारी दिनुभयो। अनि राष्ट्रबिउले बजेटमा स्नातक वा सोभन्दा माथि शैक्षिक योग्यता हासिल गरेका युवालाई शैक्षिक प्रमाणपत्र धितो राखी अधिकतम 5% ब्याजदरमा 25 लाख रूपियाँसम्म सहुलियत पूर्ण कर्जा उपलब्ध गराउने, सार्वजनिक विद्यालयमा कक्षा 5 सम्मका सबै बालबालिकालाई दिवा खाजा कार्यक्रम सञ्चालन गर्ने लगायतका महत्वपूर्ण कार्यक्रमहरू आएको भन्दै प्रभावकारी रूपमा कार्यान्वयन गर्न माग गरेको छ। इलामको सन्दकपुर गाउँपालिका एक खोला घारीका दुईजनाको विषालु च्याउ खाँदा हिजो मृत्यु भएको छ। मृत्यु हुनेमा 50 वर्षीय टीकाबहादुर राई र 52 वर्षीय जितबहादुर राई रहेका छन्। दुवैले गत शनिबार इलाम नगरपालिका वडा नम्बर 3 पुआम झुवाका बिरमान राईको घरमा जंगली च्याउ खाएका थिए। जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी राकेश थापाका अनुसार टीक बहादुरको बिर्तामोड़को बीएनसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको तथा जितबहादुरको आफ्नै घरमा मृत्यु भएको हो। विषालु च्याउ खाएका कारण बिरामी भएका बिरमान र उनकी पत्नी विष्णु कुमारी भने उपचारपछि घर फर्किएको प्रहरीले जनाएको छ। धादिङ र गोर्खाको सीमानामा पर्ने बुढ़ी गण्डकी नदीले बगाउँदा 3 युवा बेपत्ता भएका छन्। धादिङको ज्वालामुखी गाउँपालिका 2 जोगीटार गाउँमा आफन्त बितेपछि मलामी गएका सो स्थानका 3 जनालाई हिजो दिउँसो नुहाउने क्रममा नदीले बगाएको प्रहरीले जनाएको छ। बेपत्ता हुनेमा धादिङको ज्वालामुखी गाउँपालिका वडा नम्बर 2 बस्ने अन्दाजी 22 वर्षका सुभाष नेपाली, 22 वर्षकै दिनेश नेपाली र 19 वर्षका सन्तोष नेपाली रहेका छन्। बेपत्ताहरूको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारीले अबदेखि ससाना विदेशी लगानी नेपालमा ल्याउनका लागि नेपाल राष्ट्र ब्याङ्कबाट स्वीकृति लिनु नपर्ने भएको छ। विदेशी ऋणका लागि भने अनुमति लिनुपर्नेछ। नेपाल राष्ट्र ब्याङ्कले हिजो सार्वजनिक गरेको नेपाल राष्ट्र ब्याङ्क विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली 2078 यहाँ स्थापना हुने उद्योग तथा कम्पनीको दर्ता लगायतका सम्भाव्यता अध्ययन खर्च र पूर्व सञ्चालन खर्च बापतको विदेशी मुद्रा इच्छुक विदेशी लगानीकर्ताले ब्याङ्किङ प्रणाली मार्फत नेपाल पठाउन तथा भित्र्याउन स्वीकृति लिनु नपर्ने व्यवस्था गरिएको छ। यसैबीच नेपाल राष्ट्र ब्याङ्कले जारी गरेको नेपाल राष्ट्र ब्याङ्क विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली 2078 नेपाल उद्योग परिसंघले स्वागत गरेको छ। यसले विदेशी लगानीकर्तालाई लगानी भित्र्याउन छिटो र सहज हुने परिसंघको विश्वास छ। विदेशी लगानीकर्ताले नेपालमा आर्जन गरेको रकम फिर्ता लैजान निवेदन दिएको 15 कार्यदिनभित्र ब्याङ्कले निर्णय दिनुपर्ने व्यवस्था विनियमावलीमा गरिएको छ। यसले लगानीकर्ताले आर्जन गरेको रकम लैजान थप सहज हुने विश्वास परिसंघको रहेको छ। मुलुकको प्रमुख भन्सार नाका आईसीपी वीरगंज तथा सिर्सिया स्थित सुक्खा बन्दरगाह भन्सार कार्यालयले चालू आर्थिक वर्षको 10 महिनामा 1.85 खर्ब भन्दा बढ़ी राजस्व असुली गरेको जनाएको छ। वीरगंजबाट संवाददाता ध्रुव अधिकारीको यो रिपोर्ट।
वीरगंज भन्सारलाई चालू आर्थिक वर्षको वैशाख मसान्तभित्र 1.35 अर्ब 95 करोड़ 24 लाख 10 हजार राजस्व असुलीको लक्ष्य तोकिएको भए पनि लक्ष्य भन्दा झण्डै 6 अर्ब बढ़ी राजस्व असुली गर्न भन्सार सफल भएको छ। राजस्व असुली बढ़नुको कारण भन्सारमा रोकिएका सामान सबैको आयात सुचारू हुनु, पेट्रोलियम पदार्थ एवं सवारी साधनको आयात बढ़नुले राजस्व असुली सकारात्मक भए पनि वैशाख यता सामान्य प्रभावित भएको वीरगंज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले बताउनुभयो।
सबभन्दा धेरै रेभिन्यू चाहिँ पेट्रोलियम प्रोडक्टले दिएको छ। त्यो अवधिमा न्यू भेहिकलहरू छ, अटोमोबाइल्सहरू, मोटरसाइकल होइन, नयाँ गाडीहरू, उनीहरूले धेरै रेभिन्यू दिएको कारणले चाहिँ हाम्रो लक्ष्य भन्दा बढी भयो। हो यदि लकडाउन हुँदैन थियो भने जेठको अन्तिम अथवा असारको पहिलो हप्तातिर टार्गेट पुर्याउनेमा थियौं।
यता निषेधाज्ञाको समयमा पनि नेपाल तथा भारत सरकारको सक्रियतामा आयात निर्यात व्यापारमा कुनै अवरोध सिर्जना नभएको प्रमुख भन्सार अधिकृत पौडेलले दावी गर्नु
निषेधाज्ञामा जति पनि अत्यावश्यक सामानहरू छन् सबै आयातमा चाहिँ नेपाल सरकारले पनि भारत सरकारले पनि जहाँ बाटोमा छ त्यो खुला गरेकै छ, ती आइरहेछन्।
त्यसै गरी ड्राइपोर्ट भन्सार कार्यालयले समेत कोरोना संक्रमणको पहिलो र दोस्रो लहरसँगै निषेधाज्ञाका बावजुद पनि राजस्व असुली उत्साहजनक रूपमा गरेको भन्सार प्रमुख डाक्टर लाल बहादुर खत्रीले बताउनुभयो।
यो पुरै 10 महिनाको पर्फर्मेन्स राम्रो रहेको छ। यो परिस्थितिको बावजुद पनि 97% राजस्व असुली भएको छ। लक्ष्यको 45 अरब राजस्वमा अब वैशाख सम्मको 97% रहेको छ र आगामी 2 महिनामा पनि पूरा लक्ष्य भेट्ने गरी हामीले काम गरिरहेका छौँ।
विषम परिस्थितिमा समेत भन्सार र निजी क्षेत्रको सहकार्यले राजस्व असुली उत्साहजनक रूपमा भएको नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य एवं वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष सुबोध गुप्ताले बताउनुभयो।
सम्पूर्ण निजी क्षेत्रले आफ्नो कारोबारलाई प्राथमिकतामा राखेर आफ्नो कामहरू गरिराख्नु भएको छ। निजी क्षेत्रलाई पनि भन्सारका हाम्रो सम्पूर्ण प्रशासकजीहरूलाई पनि र स्पेसली हाम्रो सुरक्षा निकायका जुन साथीहरू हुनुहुन्छ, जुन दिन रात खटेर बोर्डरलाई टाइट गर्नु भएको छ, यो सम्पूर्णलाई श्रेय जानुपर्छ। र यो तिनवटै सेक्टरको श्रेयले गर्दाखेरि यो 104% भएको जस्तो हामीले अनुभूति भइराखेको छ।
कोरोना संक्रमणको कारण मुलुकको सबै क्षेत्र प्रभावित भएको बेला पनि राजस्व असुलीमा वीरगंज भन्सार र ड्राइपोर्ट भन्सारले खेलेको भूमिकालाई अहिले सर्वत्र सकारात्मक रूपमा लिइएको छ। ध्रुव अधिकारी, रेडियो नेपाल, वीरगंज।
कोरोनाको दोस्रो लहरको संक्रमण नियन्त्रण र उपचारमा सघाउ पुर्याउन इलाममा जनस्तरबाट अभियान सञ्चालन गरिएको छ। अभियान अन्तर्गत जिल्लामा रहेका विभिन्न संघ संस्था, व्यक्तिहरू र विदेशमा रहेका इलामेलीहरूले रकम जुटाइरहेका छन्। इलामबाट सविता पाण्डेको यो रिपोर्ट।
पीड़ामा चाहिँ हामीले यो अभियानले कम्तीमा आउने दिनहरूमा चाहिँ इलाममा चाहिँ उपचार गर्नुको बाबर कारणलाई मृत्युवरण गर्नुपर्ने अवस्था अन्त होस् भन्ने हिसाबले गरेको।
उहाँ हुनुहुन्छ इलामेलीहरूको पीड़ामा मलमपट्टी अभियानका अभियन्ता निरोज खड्की। खड्कीले भन्नुभए जस्तै इलामा COVID-19 दोस्रो लहरको संक्रमण र मृत्युदर बढ़ेपछि नियन्त्रण र उपचारको लागि जनस्तरबाट कसरी सघाउन सकिन्छ भन्ने केहीको मनमा लाग्यो र अभियानको थालनी भयो। अभियानबाटै इलाम उद्योग वाणिज्य संघ, नेपाल रेडक्रस सोसाइटी, नेपाल पत्रकार महासंघ, समाजसेवी रतन चौधरी र निरोज खड्की रहेको कोविड व्यवस्थापन तथा राहत कोष स्थापना भयो। जिल्लामा रहेका संघ संस्था तथा व्यक्तिहरूले कोषमा रकम जुटाइरहेका छन्। इलाम उद्योग वाणिज्य संघका अध्यक्ष ईश्वर चिपाल हो। कोविडबाट प्रभावित जिल्लावासीलाई तत्काल सहयोग पुर्याउन जेठ पहिलो सातादेखि थालिएको अभियानमा अमेरिका, क्यानाडा, मलेसिया, युके लगायतका देशमा रहेका इलामेलीहरूले जिल्लामा स्वास्थ्य सामग्री अभाव हुन नदिन रकम जम्मा गरिरहेको जनाइएको छ। कोष मार्फत संकलित रकमबाट ईसीजी मेसिन, बेड, थर्मल गन, पल्स अक्सिमिटर, पीपी सेट, सेनिटाइजर, मास्क जस्ता स्वास्थ्य सामग्री इलाम अस्पताल सहित स्थानीय तहहरूलाई उपलब्ध गराइरहेको अभियन्ता निरोज खड्कीले बताउनुभयो।
इलाम जिल्लाका सम्पूर्ण गाउँपालिका, नगरपालिका हामी सामग्री हस्तान्तरण गरिसकेका छौँ। लगभग हामीले प्रत्येक गाउँपालिकालाई, नगरपालिकालाई 5,000 बेडहरू उपलब्ध गराएको छ, सेनिटाइजर मास्कहरू उपलब्ध गराएका छौँ। त्यस्तै इलाम हस्पिटल हामीले 6,00,000 बराबरको सामान केही समय अगाडि वितरण गर्यौं।
महामारी नियन्त्रणमा सरकारको मात्रै मुख ताक्नु भन्दा नागरिकले पनि हातेमालो गर्नुपर्ने अभियानमा लागेकाहरू बताउँछन्। सविता पाण्डे, रेडियो नेपाल, इलाम।
समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब के अन्तर्राष्ट्रिय समाचार। विश्व स्वास्थ्य संगठन WHOले विश्व समुदायलाई बढ़ी मूल्य तिरेर खोप खरिद नगर्न आग्रह गरेको छ। WHOका औषधि तथा स्वास्थ्य सामग्री पहुँचका महानिर्देशक मारियानगेला बाटिस्टा गल्भाओले पत्रकार सम्मेलनमा विश्वमा खोपको अभाव भइरहेको यस समयमा बढ़ी मूल्य तिरेर खोप खरिद नगर्न आग्रह गर्नुभएको हो। खोप किन्नका लागि मध्यस्थको भूमिकाको विषयलाई लिएर संयुक्त अरब इमिरेट्स, घाना र पाकिस्तानलाई स्पुतनिक खोपको दोब्बर मूल्य लिएर आपूर्ति गरेको समाचार बाहिरिएपछि संगठनले नागरिकको स्वास्थ्यसँग प्रत्यक्ष जोड़िएको विषयमा कालोबजारी नगर्न पनि चेतावनी दिएको हो। WHOले COVID-19 उपचारका क्रममा प्रयोग गरिने स्वास्थ्य सामग्रीको गुणस्तर पहिचान गर्नु अति आवश्यक रहेको पनि जनाएको छ। भारतमा दैनिक रूपमा कोरोना संक्रमित हुने संख्या निरन्तर घटिरहेको छ। भारतमा गत 24 घण्टामा 91,227 जना संक्रमित थपिएका छन्। संक्रमणका कारण गत 24 घण्टामा 2,213 जनाको मृत्यु भएको छ। भारतमा हालसम्म 2,90,88,000 भन्दा बढ़ी संक्रमित भएका छन् भने 3,53,500 बढ़ीले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन्। विश्वभर हालसम्म 17,47,28,000 संक्रमित भएका छन् भने 37,62,000 भन्दा बढ़ीको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। विश्व बैंकले यस वर्ष सन् 2021 विश्वको आर्थिक वृद्धिको परिदृश्यलाई अध्यावधि गरेको छ। COVID-19 विरूद्ध खोपको बढ़दो प्रयोग तथा धनी मुलुकहरूले सरकारी सहायतामा व्यापक खर्च गरेका कारण तीव्र आर्थिक विकास हुने ब्यांकले प्रक्षेपण गरेको छ। ब्यांकका अनुसार यो वृद्धि विगत पाँच दशक यताकै सबैभन्दा बढ़ी हुनेछ। मंगलबार सार्वजनिक विश्व आर्थिक परिदृश्य प्रतिवेदनमा यस वर्ष सन् 2021 विश्वको आर्थिक वृद्धि 5.6% हुने प्रक्षेपण गरिएको छ। गत जनवरीमा ब्यांकले यस वर्ष 4.1% आर्थिक वृद्धि हुने अनुमान गरेको थियो। गत वर्ष विश्वको अर्थतन्त्र 3.5% खुम्चिएको थियो। कोरोना भाइरस महामारीले व्यापारमा पुर्याएको यो अवरोध, व्यवसाय बन्द र मानिसलाई घरभित्रै बस्न बाध्य पारेका कारण आर्थिक वृद्धिमा नकारात्मक असर परेको थियो। ब्यांकले गरेको यो प्रक्षेपण सन् 1973 पछि सबैभन्दा बढ़ी हो। सन् 1973 विश्वको आर्थिक वृद्धि 6.6% रहेको थियो। अब आर्थिक समाचार।
उपप्रधान एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलले सरकारप्रति लगानीकर्तामा देखिएको विश्वासकै कारण पुँजी बजारमा आकर्षण बढ़िरहेको बताउनु भएको छ। नेपाल धितोपत्र बोर्डको 29 वार्षिक उत्सवको अवसरमा मंगलबार आयोजना गरिएको भर्चुअल कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै अर्थमन्त्री पौडेलले पछिल्लो समय पुँजी बजारमा बढ़िरहेको आकर्षणलाई आफूले लगानीकर्ताले सरकारप्रति गरेको विश्वासका रूपमा लिएको बताउनुभयो। उहाँले पुँजी बजारलाई थप विस्तार गर्दै लैजानुपर्ने र यसका लागि बजेटले महत्वपूर्ण दृष्टिकोणहरू समेत अगाडि सारेको प्रश्न पार्नुभयो। पुँजी बजारलाई प्रभावित पार्न सक्ने नकारात्मक तत्व छिर्न नदिनेतर्फ बोर्ड सचेत हुनुपर्ने समेत उपप्रधान एवं अर्थमन्त्री पौडेलले बताउनुभयो। नेपाल राष्ट्र ब्याङ्कले विदेशी विनियम कारोबारलाई व्यवस्थित गर्न नेपाल राष्ट्र ब्याङ्क विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली 2078 जारी गरेको छ। नेपाल राष्ट्र ब्याङ्कले मंगलबार विनियमावली जारी गर्दै विदेशी विनियम कारोबार गर्ने इजाजत पत्र प्राप्त ब्याङ्क वित्तीय संस्था तथा निकायलाई सो सम्बन्धी परिपत्र गरेको छ। सो विनियमावलीमा विदेशी लगानी बापतको विदेशी मुद्रा भित्र्याउन स्वीकृति तथा रेखाङ्कन गर्ने, विदेशी लगानी तथा सोबाट आर्जित रकम फिर्ता लैजाने र विदेशी ऋण स्वीकृति लगायतका विषयहरू समेटिएका छन्। विनियमावलीले विदेशी ऋण मार्फत विदेशी मुद्रा भित्र्याउने तथा सोको रेखाङ्कन गर्ने र विदेशी ऋणको सावा र ब्याज भुक्तानीका लागि विदेशी मुद्राको सठै प्रदान गर्ने लगायतका विषयहरूलाई व्यवस्थित गरी विदेशी लगानी आकर्षित गर्न सहज वातावरण सिर्जना गर्ने नेपाल राष्ट्र ब्याङ्कले जनाएको छ।
अर्जुन श्रेष्ठ, अब खेल समाचार।
ब्राजिलले घरेलु भूमिमा आयोजना हुने कोपा अमेरिका फुटबलमा सहभागिता जनाउने पक्का भएको छ। ब्राजिल फुटबल फेडरेशनका कार्यवाहक अध्यक्ष एन्टोनियो कार्लोसले टीमले कोपा अमेरिका फुटबलमा सहभागिता जनाउने पुष्टि गरेका छन्। पछिल्लो समय खेलाड़ीहरू प्रतियोगिताको विवेचनामा देखिएपछि कोपा अमेरिका ब्राजिलको सहभागिता अन्यलमा रहेको थियो, तर कार्यवाहक अध्यक्ष कार्लोसले प्रतियोगितामा टीमको सहभागिता रहने पुष्टि गरेका हुन्। आयोजक राष्ट्र ब्राजिलका कप्तान कासिमिरो सहित अन्य देशका खेलाड़ीहरू कोपा आयोजनाको विरोधमा देखिएका छन्। लुइस सुरेज, एन्टिन्स काभानी, जोआन कार्डोट लगायतका खेलाड़ीहरू कोपा रोक्नुपर्ने पक्षमा रहेका छन्। कोरोना महामारीको समयमा स्वास्थ्यलाई प्राथमिकता दिनुपर्ने उनीहरूको माग रहेको छ। कोरोनाकै कारण यस संस्करणको प्रतियोगिता ब्राजिलमा सारिएको हो। यसअघि कोपा अमेरिका अर्जेन्टिना र कोलम्बियामा संयुक्त आयोजना हुने तय भएको थियो। प्रतियोगिता जुन 13 जुलाई 10 हुने तालिका रहेको छ। उद्घाटन खेलमा ब्राजिल र फेनेजुलाबीच प्रतिस्पर्धा हुने तय भएको छ। भारतीय राष्ट्रिय फुटबल टोलीका कप्तान सुनिल छेत्रीले बंगलादेश विरूद्ध 2 गर्दै अन्तर्राष्ट्रिय फुटबलमा अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीलाई गोल संख्यामा पछि पारेका छन्। 36 सुनिलको 2 मदतले भारतले विश्वकप छनौटमा सोमबार बंगलादेशमाथि 2-0 जित दर्ता गरेको थियो। यससँगै उनको गोल संख्या 74 पुगेको छ। उनी अन्तर्राष्ट्रिय फुटबलमा सक्रिय गोलकर्तामा दोस्रो स्थानमा पुगेका छन्। उनी भन्दा क्रिस्टियानो रोनाल्डो 103 गोल सहित अघि छन्। अर्जेन्टिनी कप्तान मेस्सीले भने बिहिबार चिली विरूद्ध गोल गर्दै गोल संख्या 72 पुर्याएका थिए। समग्र अन्तर्राष्ट्रिय फुटबल इतिहासमा भने सुनिल 11 स्थानमा छन्।
अझै बम। अब मौसम। आज देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा हुन सक्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा रेकर्ड गरिएको अधिकतम तापक्रम 31.7 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 20.6 डिग्री सेल्सियस, वर्षा फाटफुट, अहिले बिहानको सापेक्षिक आर्द्रता 87%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 29 31 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:08 भए भने सूर्यास्त भएर साँझ 6:59 हुनेछ। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार एकपटक फेरि सुन्नुहोस्। प्रतिनिधि सभा विघटन सम्बन्धी मुद्दामा आजदेखि सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनवाई हुने, मन्त्री परिषद पुनर्गठनका विषयमा परेको रिटमा सर्वोच्चद्वारा सरकारका नाममा कारण देखाव आदेश जारी, कोरोनाको उपचार शुल्क सरकारले तोकेभन्दा बढ़ी लिने स्वास्थ्य संस्थामाथि उजुरी गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुरोध, सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीलाई प्रदेश सभामा विश्वासको मत प्राप्त, गण्डकी प्रदेशका मुख्यमन्त्रीले भोलि विश्वासको मत लिनुहुँदै, अबदेखि साना वैदेशिक लगानीका लागि केन्द्रीय ब्याङ्कबाट स्वीकृति लिनु नपर्ने र विश्व स्वास्थ्य संगठनद्वारा बढ़ी मूल्य तिरेर खोप खरिद नगर्न विश्व समुदायलाई आग्रह। यसका साथै बिहान 7 बजेको समाचार यहीँ पूरा हुन्छ। रेडियो नेपाल सुन्दै रहनुहोला। हवस् त, नमस्ते।